तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
SBS, a world of difference. You're with SBS Nepali on mobile, online and on radio.
तपाईँ SBS नेपालीको साथमा हुनुहुन्छ मोबाइल, अनलाइन र रेडियोमा।
नमस्कार, स्वागत छ तपाईँलाई एसबीएस साउथ एसियनको नेपाली कार्यक्रममा। म सुनिता पोखरेल। कार्यक्रम शुरू गर्नु अगाडि एसबीएस नेपाली आज यो कार्यक्रम प्रसारण भइरहेको भूमिका, कामरेगल मानिसहरू र तिनका विगत एवं वर्तमानका ज्येष्ठ सदस्यहरूप्रति आफ्नो सम्मान व्यक्त गर्दछ। हामी ती सबै आदिवासी र टोरेस स्ट्रेट द्वीप समूहका परम्परागत मालिकहरूको अस्तित्वलाई पनि स्वीकार गर्छौं, जसको भूमिमा बसेर तपाईँ आज यो कार्यक्रम सुन्दै हुनुहुन्छ। यो कार्यक्रम तपाईँले मंगलबार एसबीएस साउथ एसियनमा दिउँसो 2 बजे प्रत्यक्ष प्रसारणका साथै बिहिबार एसबीएस रेडियो 2 पुनः प्रसारणमा सुनिरहनु भएको छ। र कार्यक्रम चाहिँ कसरी सुन्न सकिन्छ, कहाँ गएर के विधिहरू छन् त भन्ने बारेमा चाहिँ कार्यक्रम अवधिभरि जानकारी दिँदै जाउँला। तर आजको कार्यक्रममा प्रस्तुत हुने विषयहरूका बारेमा नै छोटकरीमा जानकारी दिउँ है त। कार्यक्रममा आज सबैभन्दा पहिला त यस हप्ताका प्रमुख अस्ट्रेलियन समाचार सुन्नेछौँ। त्यसपछि दक्षिणी न्यू साउथ वेल्सको पेरारमा भएको उपनिर्वाचन मत परिणामको चर्चा किन भइरहेको छ त भन्ने बारे एक रिपोर्ट मार्फत बुझ्नेछौं। साथै सिडनीको एक चाइल्ड केयरमा कार्यरत एक नेपाली कामदारलाई बालबालिकामाथि सामान्य कुटपिट गरेको घटनामा दोषी पाइएको बारे पनि कुरा गरौंला। यसै गरी कार्यक्रममा नेपाल सम्बन्धी समाचार, विश्वविख्यात नेपाली डिजाइनर प्रबल गुरूङसँगको कुराकानी पनि प्रस्तुत गर्नेछौं, जहाँ उनले फेसन डिजाइनिङ करियर बारे कुरा गरेका छन्। कार्यक्रममा प्रत्यक्ष जोडिन तपाईँहरूका लागि एउटा प्रश्न। प्रबल गुरूङका चित डिजाइनहरूमध्ये तपाईँलाई सबैभन्दा बढी मन परेको डिजाइन चाहिँ कुन हो? आफ्नो प्रतिक्रिया पठाउन हामीलाई मंगलबारको प्रत्यक्ष प्रसारण अवधिमा एसएमएस पठाउनुहोला। त्यसका लागि नम्बर रहेको छ 0439799767। नम्बर फेरि एकपटक 0439799767 0439799767। र हामीसँग सोसियल मिडियामा फेसबुक र पहिला ट्विटर भनिने एक्स साथै इन्स्टाग्राममा एसबीएस नेपाली भनेर खोजेर जोडिन सक्नुहुन्छ। र अब कार्यक्रममा चाहिँ गीत संगीत पनि राख्ने नै छौं। कार्यक्रममा नछुटाई सुन्नुहोला भन्दै अहिले भने पछिल्ला 7 प्रमुख अस्ट्रेलियन समाचार सुनौ, जसलाई प्रस्तुत गर्दै हुनुहुन्छ मेलबर्न सहकर्मी दिनिता रिसालले।
धन्यवाद सुनिताजी र श्रोताहरूलाई पनि मेलबर्नबाट म दिनिता रिसालको तर्फबाट नमस्कार। एसबीएस नेपालीमा अब पालो भएको छ अस्ट्रेलियाका गत 7 प्रमुख समाचारको र मुख्य विषयमा। सन् 2026-27 संघीय बजेट मंगलबार घोषणा हुँदै तथाकथित इस्लामिक स्टेट समूहसँग सम्बन्ध रहेको बताइएका 3 अस्ट्रेलियन महिलाहरू स्वदेश फिर्तीपछि पक्राउ र खेलकुदमा मेलबर्न स्थित फेडरेशन स्क्वेयरमा फिफा विश्वकप खेलहरू प्रसारण गरिने प्रिमियर जसिन्टा एलनको निर्णय। अब समाचार विस्तारमा। मंगलबार घोषणा गरिने संघीय बजेटको प्रक्षेपित 64 अर्ब डलर बचतले विश्वव्यापी आर्थिक अनिश्चितता झल्काउने संघीय ट्रेजरर जिम चामल्सले बताएका छन्। कुल बचतमा 34 अर्ब डलर एनडीआईएसको परिवर्तनबाट र बाँकी निजी स्वास्थ्य बीमा तथा बाह्य श्रम घटाए बापत आउने जनाइएको छ। सन् 2026-27 बजेटका प्राथमिकतामा इन्धन सुरक्षा, बढ्दो जीवनयापनको लागत, उत्पादकत्व र कर सुधार रहने चामल्सको भनाइ छ। उनले सुपर एनुएसन उत्पादनहरूको वार्षिक मूल्याङ्कन गर्ने सुपर एनुएसन पर्फर्मेन्स टेस्टलाई आधुनिकीकरण गरिने तर हालको संरचना पूर्ण रूपमा परिवर्तन भने नगर्ने बताएका छन्।
What we have heard from the sector, what we have heard from investors in the economy more broadly, is that the test as it's currently written unintentionally deters and discourages investment in those areas. We have absolutely no intention of directing superannuation investment. We have absolutely no intention of messing with the superannuation fund's primary responsibility to members to get the best return that they can.
संघीय विपक्षीले भने संघीय सरकारले नेगेटिभ गियरिङ र क्यापिटल गेन्स कर छुटमा परिवर्तन नगर्ने चुनावी वाचा तोडेको आरोप लगाएको छ। सन् 2025 को चुनाव अघि प्रधानमन्त्री एन्थनी अल्बनीजीले यी पक्षमा परिवर्तन नगर्ने बताएका थिए, तर मंगलबारको बजेटमा केही फेरबदल हुने अपेक्षित छ। घरजग्गा बजारमा असमानताको समस्या समाधान गर्न र विशेष गरी युवा अस्ट्रेलियनहरूका लागि यी परिवर्तन आवश्यक रहेको संघीय ट्रेजरर जिम चामसको भनाइ छ। संघीय सरकार आफ्नो चुनावी वाचाबाट पछि हट्नुले बजेट अस्तव्यस्त रहेको देखाउने विपक्षी ट्रेजरी प्रवक्ता टिम विल्सनको भनाइ छ।
So in the coming days, the government is going to have to be full and transparent about the deceit and betrayal they have put forward. The government in its announcement is going to have to be clear about what the rules are going to be and who is going to be hit.
तथाकथित इस्लामिक स्टेट समूहसँग सम्बन्ध रहेको बताइएका तीन अस्ट्रेलियन महिलाहरूमाथि दासत्व, मानवता विरूद्धका अपराध र आतंकवाद सम्बन्धी आरोप लागेको बताइएको छ। सिरियास्थित शरणार्थी शिविरमा वर्षौं बिताएपछि उनीहरू अस्ट्रेलिया फर्किएका हुन्। ती महिलाहरू दर्जनभन्दा बढी महिला र बालबालिका सहितको समूहमा थिए, जो गत बिहिबार राति सिडनी र मेलबर्नमा अवतरण गरेका थिए। विमानस्थलमा प्रहरी, समर्थक र संचारकर्मीहरू पनि पुगेका थिए। मेलबर्नमा दुई महिलामाथि मानवता विरोधी अपराध र दासत्वको आरोप लगाइएको र सिडनीमा एकजनालाई एक आतंकवादी संगठनको सदस्य भएको र द्वन्द्वग्रस्त क्षेत्रमा बसेको आरोपमा मुद्दा दर्ता गरिएको बताइएको छ। यी पक्राउहरू वर्षौं लामो प्रहरी अनुसन्धानपछि भएको एएफपीका काउन्टर टेररिज्म असिस्टेन्ट कमिश्नर स्टिफन नटको भनाइ छ।
All I can say is safety of the community is the number one priority for all agencies involved.
संघीय सरकारले भने उनीहरूको स्वदेश फिर्ती प्रक्रियामा आफ्नो कुनै भूमिका नरहेको जनाएको छ।
श्रोतावृन्द, हामी पुनः एसपीएस नेपालीको यो कार्यक्रमलाई निरन्तरता दिनेछौ, तर त्यसभन्दा अगाडि छोटो विश्राम। विश्रामपछि फेरि पनि एसपीएस नेपालीको यो कार्यक्रमलाई निरन्तरता दिउँ।
गत डिसेम्बरमा सिडनीको बन्डाई बीचमा भएको गोलीबारी घटनामाथिको शाही आयोग छानबिनको अन्तरिम प्रतिवेदनको सुनवाईको यस हप्ता दोस्रो साता शुरू हुँदा एक साक्षीले अस्ट्रेलियाका विद्यालयहरूमा होलोकस्ट सम्बन्धी शिक्षालाई अझ सुदृढ बनाउन आग्रह गरेकी छन्। यस हप्ता सुनवाईमा अस्ट्रेलियामा यहुदी समुदायले भोगेका अनुभवहरूमा केन्द्रित छलफल भइरहेको छ। पर्थका एक किशोरकी आमाले आफ्नो छोरालाई यहुदी पृष्ठभूमिका कारण विद्यालयमा दुर्व्यवहार गरिएको र यहुदी विरोधी टिप्पणीको निशाना बनाइएको सुनवाई बताएकी हुन्। उनले परिवर्तनका लागि समुदायहरूबीच राम्रो बुझाइ आवश्यक रहेको बताएकी छन्।
Some sort of policy, some sort of school policy, or maybe even state policy, or maybe even national policy should be introduced for children to just have that knowledge. And it's confronting and unpleasant, and we don't want to expose our children to unpleasant things. But in the same way as we did with truth telling, I think eventually our country will be the better for it if the children can have gain that historic knowledge.
अब आर्थिक प्रसंग। गत मंगलबार बसेको रिजर्भ ब्याङ्क अफ अस्ट्रेलियाको बैठकपछि ब्याज दर 4.10% बढाएर 4.35% पुर्याइएको छ। यो सँगै अस्ट्रेलियाको ब्याज दर सन् 2024 ताकाको जति हुन पुगेको छ। अब खेलकुदमा फुटबल। आउँदै गरेको फिफा विश्वकपका खेलहरू फेडरेशन स्क्वेयरमा प्रसारण नगर्ने निर्णयलाई भिक्टोरियाकी प्रिमियर जसिन्टा एलनले उल्टाएपछि फुटबल प्रेमीहरू उत्साहित छन्। अघिल्ला विश्वकप प्रदर्शनका क्रममा केही अनुचित व्यवहार भएको भन्दै प्रतिष्ठित फेड स्क्वेयरमा खेल प्रदर्शन नगर्ने यसअघि बताइएको थियो, तर उक्त निर्णयको व्यापक आलोचना भएपछि प्रिमियर एलनले हस्तक्षेप गर्दै आफू त्यो निर्णयसँग असहमत रहेको र त्यसलाई उल्ट्याउने बिहिबार बताएकी हुन्। सोसियल मीडिया मार्फत जारी वक्तव्यमा उनले खराब व्यवहार सीमित समूहबाट मात्र भएको भन्दै अनुचित व्यवहार स्वागत नरहेको उल्लेख गरेकी छन्। हस्त श्रोतावृन्द, यसका साथै एसबीएस नेपालीबाट गत 7 दिनका अस्ट्रेलियाका प्रमुख समाचार यति नै। हाम्रा थप प्रस्तुतिहरूका लागि हाम्रो वेबसाइट sbs.com.au/nepali जानुहोस्।
SBS नेपाली, SBS साउथ एसियन मा।
धन्यवाद दिन्ताजी र दिन्ताजीबाट सुनिहाल्नुभयो पछिल्ला सात दिनका अस्ट्रेलिया केन्द्रित समाचारहरू र अब भने कार्यक्रममा अस्ट्रेलिया केन्द्रित नै अर्को समाचारबारे अलिकति विस्तृतमा छलफल गर्ने बेला भएको छ. दक्षिणी न्यू साउथ वेल्सको फेरार निर्वाचन क्षेत्रमा मतदाताहरूले नयाँ सांसद चयन गरेका छन्. यसअघि उक्त क्षेत्रकी प्रतिनिधि सुजन लीले संसदबाट राजीनामा दिएकी थिइन्. विश्लेषकहरू यस निर्वाचन मतपरिणामले गठबन्धनको राजनीतिमा दीर्घकालीन प्रभाव पार्न सक्ने बताउँछन्. थप यस रिपोर्टमा अस्ट्रेलियाका हरेक निर्वाचनमा स्वयंसेवकहरूले पकाउने डेमोक्रेसी ससेज जति अपरिहार्य जस्तै बनेको छ त्यस्तै गठबन्धन पनि फारा क्षेत्रमा लामो समयदेखि स्थापित संस्था जै रहेको थियो. फारा अस्ट्रेलियाको दशौं ठूलो संघीय निर्वाचन क्षेत्र हो. 1,26,000 वर्ग किलोमिटर भन्दा बढ़ी क्षेत्रफल भएको यो निर्वाचन क्षेत्र आइसल्याण्ड, साउथ कोरिया र अस्ट्रिया जस्ता देशभन्दा पनि ठूलो छ. 7 दशक भन्दा बढ़ीको इतिहास बोकेको यस निर्वाचन क्षेत्रबाट अहिलेसम्म सधैं या त लिबरल या नेशनल्सका उम्मेद्वार निर्वाचित हुँदै आएका थिए. तर यसपालि भने गठबन्धनको त्यो निरन्तरता टुटेको छ. फाराका मतदाताहरूले लिबरल पार्टीकी पूर्व नेत्री सुजन लीको स्थानमा संसदमा नयाँ प्रतिनिधि चयन गर्न उपनिर्वाचनमा मतदान गरेका छन्. र मतदाताहरूको निर्णय स्पष्ट रूपमा गठबन्धनको विपक्षमा देखिएको छ. शनिबार मतदान सम्पन्न भएको 2 घण्टाभित्रै विशाल फारा निर्वाचन क्षेत्रबाट आएको मत परिणामले लिबरल विरूद्ध 30% भन्दा बढ़ी मत स्विङ भएको देखाएको थियो. यद्यपि लिबरल उम्मेद्वार रेसा बटकाउस्कीले आफूलाई कुनै पछुतो नभएको बताएकी छिन्.
But I'm still so incredibly grateful for the experience. It really has been the best experience of my life, and I wouldn't change a thing.
मतदान अघि विश्लेषकहरूले प्राथमिकताका मतका कारण आफूलाई जनवादी पार्टीका रूपमा प्रस्तुत गर्ने वान नेशनले जीत हासिल गर्न सक्ने अनुमान गरेका थिए. तर शनिबार रातिसम्म 94 मध्ये 63 मतदान केन्द्रको मतगणना सकिँदा अधिकांश प्राथमिक मत वान नेशनका उम्मेद्वार डेभिड फार्लीको पक्षमा गएको देखिएको छ. उनले 42% मत प्राप्त गरेका छन्. उनले अबरीमा एक भावुक सम्बोधन मार्फत आफ्ना समर्थकहरूलाई धन्यवाद दिएका छन्.
But it's also the most passionate, most euphoric experience I've had. It's a job that I've got, and that job is for you, and you, and you, and all the way up to Pooncarry, all the way up to Hilston, all the way across to Holbrook, all the way down to Golgol, all the way through to Balranald and Hay, and right along the Great Murray River, and then back here in Albury.
वान नेशनको सबैभन्दा सम्भावित विकल्पका रूपमा स्वतन्त्र उम्मेद्वार मिसेल मिल्थोर्पलाई लिइएको थियो. तर उनले प्राप्त गरेको 25% मत जितका लागि पर्याप्त भएन. लेबरले भने यस निर्वाचनमा कुनै उम्मेद्वार उठाएको थिएन. दिनभर संचार माध्यमहरूले गरेका अन्तर्वार्ताहरूले निर्वाचन क्षेत्रको जनमत स्पष्ट देखाएको थियो. यी मतदाताका लागि डेभिड फार्लीलाई रोज्नु पार्टीभन्दा पनि व्यक्तिप्रतिको विश्वासका कारण भएको देखिन्थ्यो.
Because I've known him for 45 years. Well, because he's a go-getter, mate. He will fix this area.
तर यी महिला जस्ता मतदाताहरू पनि थिए जसले मुख्य दलहरूले शहरी क्षेत्रका मतदाताको मात्रै चासो राख्ने गरेको आफ्नो विश्वासको आधारमा विकल्प खोज्न भन्दै मतदान गरेको बताइन्. यस निर्वाचन क्षेत्रमा 23 दिनसम्म चुनावी अभियान चलाएका नेशनल्सका नेता सेनेटर म्याट क्यानाभानले अन्य रिजनल क्षेत्रका गठबन्धनका सीटहरू वान नेशनको बढ्दो प्रभावका कारण जोखिममा नरहेको दावी गरेका छन्. उनले फारामा विशेष परिस्थितिहरू प्रभावकारी रहेको बताए. तर उनले मतदाताको निर्णय जे आए पनि त्यसका लागि आफू पूर्ण रूपमा तयार रहेको भनाइराखेका छन्.
I'm going to cop it on the chin, whatever the result, because we've got to take that feedback. And so I understand that the people want change.
यसैबीच सामाजिक राजनैतिक विषयहरूमा जनमत संकलन गर्ने रेडब्रिज ग्रुपका जनमत संकलनकर्ता तथा लिबरल पार्टीका पूर्व रणनीतिकार टोनी ब्यारीले वान नेशनको जीतले उक्त पार्टी रिजनल क्षेत्रमा विशेष गरी बलियो भएको देखाउने बताएका छन्। पॉलिन ह्यान्सनले भने च्यानल नाइनसँग कुरा गर्दै यस भनाइसँग आफू सहमत नभएको बताएकी छिन्।
Because this will be the first One Nation seat that's won in the lower house.
Deborah Groag dwara SBS News ka lagi tayar pariyeko yo report sunnu bhayo SBS Nepali ko yo karyakram ma. Aba bhane karyakram ma pahilo break line samay bhayeko cha. Break paschat hamisanga fashion ka kura designer, charchit fashion designer as a bhanau. Praval Gurung sanga ko kura kani raheka chan. Nepal bata samachar haru liyera Nepal sambadata Pratiksha Dulal aunu hunecha. Tesai garera child care ma bhayeko euta ghatna ka barema pani hami kura कुराकानी गर्नेछौँ भनेदेखि अन्य विषयहरू के रहेका छन् थाहा पाउनलाई चाहिँ ब्रेकमा जानुहोस् अनि ब्रेकबाट फर्केर आउनुहोस्। त्यतिन्जेलसम्मका लागि म सुनिता पोखरेल रहेको छु र तपाईँ सुन्दै हुनुहुन्छ SBS साउथ एसियनमा नेपाली कार्यक्रम।
SBS नेपाली, SBS साउथ एसियनमा।
र पहिलो विश्रामपछि फेरि पनि स्वागत छ। तपाईँ सुन्दै हुनुहुन्छ एसपिएस साउथ एसियनको यो नेपाली कार्यक्रम। म सुनिता पोखरेल रहेको छु तपाईँको साथमा र यसो गाडीमा चढ्दा होस् अथवा यसो लाउँदा लाउँदै फ्याट्ट यो पहिलोचोटि यो कार्यक्रम सुनिरहनु भएको छ भने चाहिँ अघि पनि भनिहालेँ तपाईँ सुन्दै हुनुहुन्छ एसपिएस साउथ एसियनको नेपाली कार्यक्रम। र यो कार्यक्रम चाहिँ तपाईँले मङ्गलबार एसपिएस साउथ एसियनमा दिउँसो 2 बजे प्रत्यक्ष प्रसारणका साथै बिहिबार एसपिएस रेडियो 2 पुनः प्रसारणमा सुनिरहनु भएको छ। एसपिएस नेपालीको अर्को कार्यक्रम पनि रहेको छ जुन आउँछ हरेक बिहिबार दिउँसो 2 बजे एसपिएस साउथ एसियनमा प्रत्यक्ष रूपमा र आइतबार एसपिएस रेडियो 2 चाहिँ पुनः प्रसारणका रूपमा अपराह्न 4-5 बजेसम्म सुन्न सक्नुहुन्छ। हामीलाई डिजिटल रेडियोमा एसपिएस साउथ एसियन, तपाईँको डिजिटल टिभीको च्यानल 305 अथवा एसपिएस अडियो एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। यसै गरेर एसपिएस अन डिमान्डमा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ। अहिले अब वेबसाइटमा जानुभयो भनेदेखि त त्यहाँ लाइभ भनेर पिलिक पिलिक देखाइरहेको हुन्छ होइन। अब एसपिएस अडियो एप आफ्नो मोबाइलमा डाउनलोड गर्नुभएको छैन भने त्यो पनि गरिहाल्नुहोस् किनभनेदेखि त्यहाँबाट पनि टक्क नोटिफिकेसन अन गर्नुभयो भनेदेखि त अब हाम्रा कार्यक्रमहरू पडकास्टहरू आएको नोटिफिकेसन पनि पाउनुहुन्छ, कार्यक्रम सुरु हुन लागेको नोटिफिकेसन पनि पाउनुहुन्छ अनि केही पनि छुट्दैन। र अब गीत सङ्गीतकै लागि भनेर पनि हाम्रो अर्को कार्यक्रम रहेको छ म्युजिक आवर नेपाली हिट्स जुन एसपिएस साउथ एसियनमा सोमबार दिउँसो 2-3 बजेसम्म सुन्न सकिन्छ, नेपाली गीत सङ्गीतको मजा लिन सकिन्छ। अब गीत त आजको कार्यक्रममा पनि सुन्नेछौँ तर त्यसभन्दा अगाडि चाहिँ अलिकति पछाडि फर्क्यौँ, धेरै टाढा होइन अघिल्लो कार्यक्रमसम्म मात्र हो, जसमा चाहिँ हामीले दक्षिण पश्चिमी मेलबर्न स्थित सिटी अफ विन्डम र नेपालको ललितपुर स्थित गोदावरी नगरपालिका बीच मित्रता सहर सम्झौता सम्पन्न भएको बारे सामग्री राखेका थियौँ। अब उक्त सम्झौताका बारेमा सिटी अफ विन्डमका उपमेयर ज्यास्मिन हिल र गोदावरी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मान बहादुर खड्कासँग सहकर्मी सुशील चालिसेले गर्नुभएको कुराकानीको यो छोटो अंश सुनौ।
Today marks an important step of Wyndham City to formalize our relationship with Godavari Municipality. Wyndham have had about 60, Wyndham have had 66 years relationship with Nepal in the past, and we received a request to form a friendship city with Godavari and a few months ago. So we're very proud that our city is a very diverse city, and this is an important step to continue to form cultural exchange businesses and share the learning and between the city and between the two cities.
Nepal ma tamai dherai potential tourism ko cha, tesma pani godari nagarpalika ma national botanical garden cha, tesma herbarium center cha, tesma phul choki cha, tesma bibhinna 18-20 ta chad parva jatra haru chan, mandirai mandir pailai piche mandirai mandir chan, tesaile yo sanskritik paryatan ra parya paryatan eco tourism ko ekdamai धेरै सम्भावना छ गोदावरीमा। हामी धेरै अस्ट्रेलियन टुरिस्टहरू यहाँ बसेका नेपालीहरूलाई पनि त्यहाँ लान सक्छौँ।
र मित्रता सहर सम्झौता सम्पन्न भएको बारे सहकर्मी सुशील चालिसाद्वारा तयार पारिएको यो सामग्रीको छोटो अंश सुन्नुभयो. यसको पूरा कुराकानी सहितको रिपोर्ट चाहिँ तपाईँले हाम्रो वेबसाइट sbs.com.au/नेपालीमा पाउन सक्नुहुन्छ. एसबीएस अडियो एपमा पनि रहेको छ यो सामग्री. र हामीले अब यी सामग्रीका लिङ्कहरू चाहिँ सोसियल मिडिया ह्यान्डलहरूमा फेसबुक एक्स र इन्स्टाग्राममा चाहिँ एसपीएस नेपाली भनेर खोज्नुभयो भने त्यहाँ पनि राख्ने गरेका छौँ. त्यहाँ गएर पनि तपाईँ हामीहरूसँग जोडिन सक्नुहुन्छ. तर पनि एउटा जानकारी चाहिँ, जस्तै यो कार्यक्रममा होस् अथवा हामीले प्रकाशित गर्ने सामग्रीहरूमा होस्, यदि कसैको विचार राखिएको छ, कसैसँग कुराकानी गरिएको राखिएको छ भने ती विचारहरू चाहिँ वक्ता स्वयंका हुन्छन्, त्यसमा एसपीएस नेपालीको समर्थन वा विरोध हुँदैन. यति चाहिँ सम्झाइहाल्ने. हामीसँग अब बजेटका कुरा पनि रहेका छन् कार्यक्रममा, बजेट सम्बन्धी अथवा आर्थिक विषयसँग सम्बन्धित भनौँ न होइन. अब ती कुराकानी प्रस्तुत त गर्छौँ नै, कार्यक्रम सुन्दै गर्नुहोला. अहिलेको लागि भने अर्को विषयलाई यहाँ जोड्न चाहे. अब सिडनीको एक चाइल्ड केयरमा भएको घटनाबारे सुनौ. सिडनीको दक्षिण पश्चिम स्थित चाइल्ड केयर सेन्टरमा बालबालिकामाथि भएको सामान्य कुटपिट वा कमन असोल्टको आरोपमा दोषी स्वीकार गरेपछि नेपाली पृष्ठभूमिका एक कामदारलाई दोषी ठहर गर्दै सजाय सुनाइएको छ. यसको बारे थप यो रिपोर्टमा. नेपाली पृष्ठभूमिका 24 वर्षीय जयेन्द्र शाहीलाई सिडनीको ब्याङ्कस्टाउन स्थित अदालतमा 3 सामान्य कुटपिटका मुद्दामा दोषी ठहर गरिएको हो. अदालतमा सुनवाईका क्रममा घटनाहरू सिडनीको पनेनिया स्थित बाल स्याहार केन्द्र वा चाइल्ड केयरमा 3 र 4 वर्ष उमेरका बाल बालिकासँग सम्बन्धित रहेको बताइएको थियो. न्यू साउथ वेल्स पुलिसले एसपीएस नेपालीलाई दिएको जानकारी अनुसार 24 अप्रेल 2026 ब्याङ्कस्टाउन पुलिसले एक कर्मचारीले अघिल्लो दिन 2 बालकहरूलाई गालामा झापड हानेको आरोपसहितको एक रिपोर्ट प्राप्त गरेको थियो. जसपश्चात शाहीलाई 25 अप्रेलमा पक्राउ गरे पनि धरौटीमा रिहा गरिएको थियो. पछि थप अनुसन्धानपछि प्रहरीले समान उमेरका 2 पनि आक्रमण भएको छुट्टै घटनाको आरोप लागेपछि उनलाई गत 4 मेमा बेलमोर स्थित घरबाट पुनः पक्राउ गरेको थियो. थप 2 सामान्य आक्रमणका आरोप दर्ता गर्दै अदालत उपस्थित हुनुअघि उनको धरौटी अस्वीकार गरिएको थियो. उक्त मुद्दामा गएको बिहिबार 7 मेमा न्यायाधीश जे जाइल्सले अन्तिम फैसला सुनाउँदै मुद्दालाई ब्याङ्कस्टाउन स्थानीय अदालतमा टुङ्ग्याइएको छ. अदालतले दोष स्वीकारको शाहीको अपिललाई स्वीकृत गर्दै सबै आरोपमा दोषी ठहर गरेको हो. उनलाई सोही दिनदेखि लागू हुने गरी 2 कम्युनिटी करेक्सन अर्डरको सजाय सुनाएको छ. यो गम्भीर प्रकृतिका तर जेल सजाय आवश्यक नभएका कसुरहरूमा अदालतले दिने कारागार बाहिर रहेर असल आचरण देखाउनुपर्ने लचिलो प्रकृतिको सजाय हो. उक्त आदेश अनुसार उनले सो अवधिमा कुनै पनि कानून उल्लङ्घन गर्न हुँदैन भने अदालतले बोलाएमा उपस्थित हुनुपर्नेछ. र यदि तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिलाई मानसिक स्वास्थ्य सम्बन्धी सहायता चाहिएको छ भने 5-25 उमेर समूहका लागि किड्स हेल्पलाइनलाई 1800551800 सम्पर्क गर्न सक्नुहुन्छ. आपतकालीन अवस्थामा भने 000 अर्थात् 000 फोन गर्नुहोस्. दोभाषी सेवाका लागि 1314500 फोन गर्नुहोस्. यति भन्दै अब भने नेपालतर्फ लाग्ने समय भएको छ. र अब नेपालतर्फ लाग्दाखेरि चाहिँ पालो के भएको छ भन्दा, नेपाल संवाददाता प्रतीक्षा दुलालबाट पछिल्ला 7 प्रमुख समाचारहरू सुन्ने बेला भएको छ.
यस वर्षको वसन्तकालीन पर्वतारोहण सिजनमा सगरमाथा आरोहणका लागि हालसम्मकै ठूलो संख्यामा अनुमति लिएको अधिकारीहरूले बताएका छन्। पर्यटन विभागले शुक्रबार मार्च 1 देखि मे 8 अवधिमा संकलन भएको रोयल्टी प्रतिवेदन सार्वजनिक गर्यो, जस अनुसार यस सिजनका लागि विश्वकै सबैभन्दा अग्लो चुचुरो सगरमाथा आरोहणका लागि 50 अभियान टोली मार्फत 492 आरोहीलाई अनुमति प्रदान गरिएको छ, जसमा 15 अस्ट्रेलियाली नागरिक समेत रहेका छन्। विभागले जारी गरेको विवरण अनुसार सगरमाथा आरोहण अनुमति मार्फत 1 अर्ब रुपियाँ बढी रोयल्टी संकलन गरिएको छ। यसअघि सन् 2023 सगरमाथा आरोहणका लागि धेरै संख्यामा अनुमति दिइएको अधिकारीहरूले बताएका छन्। परराष्ट्र मन्त्रालयले नेपाली भूमि लिपुलेख हुँदै भारत र चीनबीच सञ्चालन गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा भारत र चीन दुवै छिमेकी राष्ट्रलाई कूटनीतिक नोट पठाएको बताएको छ। लिपुलेख हुँदै कैलाश मानसरोवर यात्रा सुरु गर्न लागेको विषयले नेपालमा निकै चर्चा पाएको छ। मन्त्रालयले यस विषयमा ध्यान आकर्षण भएको भन्दै प्रेस नोट मार्फत आफूले कूटनीतिक नोट पठाएको जनाएको हो। नेपाल र भारतबीच घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावना अनुरूप ऐतिहासिक सन्धि सम्झौता तथ्य नक्सा र प्रमाणका आधारमा सीमा समस्याको समाधान कूटनीतिक माध्यमबाट गर्न नेपाल सरकार सधैँ प्रतिबद्ध रहेको मन्त्रालयले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ। यस विषयमा सञ्चारकर्मीहरूले राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले सुगौली सन्धिबाट नै महाकाली नदी पूर्वका लिम्पिया धुरा लिपुलेख र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्य स्पष्ट भएको बताए।
नेपाली भूमि लिपुलेख हुँदै आयोजना गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो स्पष्ट अडान र सरकार भारत र चीन दुवै पक्षलाई कूटनीतिक माध्यमबाट पुनः अवगत गराइसकेको छ।
यसअघि नेपाल सरकारले भारतलाई उक्त क्षेत्रमा सडक निर्माण वा विस्तार, सीमा व्यापार, तीर्थाटन जस्ता कुनै पनि क्रियाकलाप नगर्न आग्रह गर्दै आएको उनले बताए। संवैधानिक परिषदको बिहिबार बसेको बैठकले मनोज कुमार शर्मालाई सर्वोच्च अदालतको प्रधान न्यायाधीशका लागि सिफारिस गर्यो। प्रधान न्यायाधीशको नियुक्ति पाउन शर्माले अब संसदीय सुनवाई समितिबाट अनुमोदन पाउनुपर्नेछ। वरिष्ठताको आधारमा वरिष्ठ न्यायाधीशलाई प्रधान न्यायाधीशमा सिफारिस गर्ने अभ्यासलाई तोड्दै संवैधानिक परिषदले शर्मालाई सिफारिस गरेको हो। सर्वोच्च अदालतले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जबरजस्ती बस्ती हटाउने वा विस्थापन गर्ने कार्य नगर्न सरकारलाई आदेश दिएको छ। सर्वोच्चले सरकारलाई यस कार्यमा विधि र प्रक्रिया अवलम्बन गर्नु भनेको छ। न्यायाधीश कुमार रेग्मी र नित्यानन्द पाण्डेको शुक्रबार बसेको इजलासले यसअघि विस्थापित सुकुम्बासी वा अव्यवस्थित बसोबासीका लागि आवास, शिक्षा, स्वास्थ्य, खाद्यान्न जस्ता आवश्यकताको प्रभावकारी रूपमा व्यवस्थापन गर्न समेत आदेश गरेको छ। सरकारले प्रवासी नेपालीको पुँजी सिप स्वदेशभित्र आउन डायस्पोरा विज्ञ सञ्जाल बनाउने भएको छ। सरकारले ज्ञान बैंक पनि स्थापना गर्ने भएको छ। सरकारको नीति तथा कार्यक्रममा यी विषय परेका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संसदको दुवै सदनलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र र शासकीय सुधारमा राखिएका अधिकांश विषयहरू सरकारको नीति तथा कार्यक्रममा अटाएको छ। डिजिटल प्लेटफर्म मार्फत सबै आर्थिक कारोबारलाई आबद्ध गरी नगदसहित पारदर्शी अर्थतन्त्रको औपचारिक सुरुवात गरिने विषय पनि नीति तथा कार्यक्रममा परेको छ। यस्तै सरकारले देशभरका स्थानीय तहलाई 12 महिना सञ्चालन हुने सडक सञ्जालसँग जोडिने नीति लिएको छ। 5 वर्षको स्पष्ट म्यान्डेट पाएको सरकारको नीति तथा कार्यक्रमलाई निकै उत्सुकताको साथ प्रतीक्षा गरिएको थियो। चलचित्र लाली बजार विरुद्ध वादी समुदायका प्रतिनिधिहरूले विरोध प्रदर्शन गरेका छन्। आइतबार माइतीघर मण्डलामा उनीहरूले उक्त चलचित्रको विरोधमा प्रदर्शन गरे। लाली बजार चलचित्र आफ्नो समुदायको मानमर्दन र चरित्र हत्या हुने गरी निर्माण भएको उनीहरूको भनाइ छ। वादी जातिको सम्मान गर, लाली बजार चलचित्र बन्द गर भन्ने प्लेकार्ड बोकेर उनीहरू माइतीघर मण्डला पुगेका थिए। वादी समुदायको इतिहासलाई भङ्ग्याएर समाजमा नकारात्मक भ्रम फैलाउन खोजिएको भन्दै उनीहरूले उक्त चलचित्रको प्रदर्शन रोक्न माग गर्दै आएका छन्। एसपीएस नेपालीका लागि प्रतीक्षा दुलाल, काठमाडौँ।
एसपीएस साउथ एशियन।
र श्रोतावृन्द, तपाईँले सुनिहाल्नुभयो पछिल्ला सात दिनमा नेपालमा चाहिँ के कस्ता प्रमुख घटनाहरू भए अथवा प्रमुख समाचार के थियो त नेपालको भन्ने बारेमा नेपाल संवाददाता प्रतीक्षा दुलालबाट. यो सामग्री तपाईँले हाम्रो वेबसाइट sbs.com.au/nepalima पाउन सक्नुहुन्छ. आफ्नो फोनमा एसबीएस अडियो एप डाउनलोड गरिसक्नु भएको छ. एसबीएस नेपालीका कार्यक्रमलाई फलो गरिरहनु भएको छ, नोटिफिकेसन अन गर्नु भएको छ भनेदेखि पक्कै पनि यो सामग्री त्यहाँ पनि उपलब्ध हुनेछ. युट्युबमा हामी एसबीएस साउथ एसियन अन्तर्गतका विभिन्न दक्षिण एसियाली अन्य भाषाहरू सँगसँगै रहेका छौं, त्यहाँ पनि हाम्रा पोडकास्टहरू गएर सुन्न सक्नुहुन्छ. साथै केही भिडियोहरू पनि हामीले राखेका छौं. यति भन्दै अब भने कार्यक्रममा अझै पनि आधी समय बाँकी रहेको छ. हामीसँग आर्थिक विषयमा कुरा गर्नै बाँकी छ. अलिकति बजेट भरे आउने बजेटको मंगलबारको कार्यक्रम चलिरहेको सन्दर्भमा है, यो चाहिँ यो पुनः प्रसारणमा सुन्नुभयो भने चाहिँ बजेट आएर सबै थाहा पाएर भइसकेको हुन्छ. तर पनि मंगलबारको कार्यक्रम सुन्ने श्रोताहरूको लागि चाहिँ अब भरे बजेट आउँदै गर्दाखेरि यसको अलिकति प्रक्षेपण हुन्छ नि, अलिकति अपेक्षा कस्तो छ भन्ने बारेमा आर्थिक सल्लाहकारका कुरा पनि सुन्नेछौँ. फेसनको कुरा त गर्नु परिहाल्यो, गीत सङ्गीत पनि छँदै नै छन् होइन. त्यसैले छिटो छिटो ब्रेकमा जाउँ अनि फर्किएर आएर यी विषयहरूलाई जडौँला. तपाईँ सुन्दै हुनुहुन्छ एसबीएस साउथ एसियनमा नेपाली कार्यक्रम.
पछिल्ला कार्यक्रमहरूलाई आफ्नो समयमा सुन्नुहोस् एसबीएस अडियो एप वा वेबसाइटमा. यो हो एसबीएस नेपाली, एसबीएस साउथ एसियनमा.
र यो दोस्रो ब्रेकपछि पनि फेरि स्वागत गरेँ तपाईँहरूलाई श्रोतावृन्द. तपाईँ सुन्दै हुनुहुन्छ एसबीएस साउथ एसियनमा नेपाली कार्यक्रम. र अब हामी केही बेरमा चाहिँ प्रस्तुत गर्दैछौँ फेसनका कुरा. तर अहिलेको लागि भने कार्यक्रममा के को पालो आएको छ त भन्दाखेरि एउटा जानकारी लिने, र त्यो जानकारी भनेको अस्ट्रेलियाको यात्रा सम्बन्धी. र अस्ट्रेलियाको यात्रा गर्नुहोस् एपीवाई ल्यान्ड्सदेखि याराबासम्म द बियानाले अफ सिडनी रिमेमोरी रिभिल्ड संग्रहको साथमा. यस श्रृङ्खलामा 10 कलाकारहरूसँगको अन्तर्वार्ता प्रस्तुत गरिएको छ, जसमा स्मृति, पहिचान र नभनिएका इतिहासहरूलाई केलाइएको छ. उनीहरूको सृजनात्मक संसारमा पाइला टेक्नुहोस् र साहसी एवं गहिरो मानवीय कथाहरूको अनुभव गर्नुहोस्, जुन लामो समयसम्म तपाईँको मानसपटलमा ताजा रहिरहनेछन्. द बियानाले अफ सिडनी रिमेमोरी रिभिल्ड संग्रह अहिले एसपीएस अन डिमान्डमा निशुल्क स्ट्रीमिङ भइरहेको छ.
एसबीएस नेपाली, एसबीएस साउथ एसियनमा.
र अब एसपीएस अन डिमान्डमा के कार्यक्रमहरू रहेका छन् भन्ने बारेमा पनि हामी बेला बेलामा सामग्री राखिरहन्छौँ. तपाईँहरू कतिको फलो गर्नुहुन्छ होइन, अब त्यहाँनिर गएर चाहिँ एसपीएस अन डिमान्डमा तपाईँको अहिलेको पछिल्लो समयको एकदम फेभरेट कार्यक्रम चाहिँ के रहेको छ भन्ने बारेमा पनि तपाईँले हामीलाई प्रतिक्रिया पठाउन सक्नुहुन्छ. अब त्यसका लागि एसएमएस नम्बर पनि दिँदैछु, 0439799767. नम्बर फेरि एकपटक 0439799767 04397997677. र अब प्रतिक्रिया पठाउने अर्को विषय भनेको चाहिँ अब त्यही अघि मैले सुरुमै प्रश्न गरे जस्तै प्रबल गुरुङ, जो चाहिँ अब संसारभरि नै एउटा राम्रो डिजाइनरका रूपमा चर्चित रहेका छन्. प्रबल गुरुङको अहिलेसम्म तपाईँले सार्वजनिक रूपमा देखेका डिजाइनहरूमा तपाईँलाई मन परेको कुन चाहिँ हो, त्यसको बारेमा पनि कुनै छ भने स्पेसिफिक टक्का हामीलाई एसएमएस गरेर पठाउनु होला. कार्यक्रममा हामी तपाईँको प्रतिक्रियालाई समावेश गर्ने प्रयास गर्नेछौँ, र त्यो चाहिँ मङ्गलबारको प्रत्यक्ष प्रसारण सुन्ने श्रोताका लागि. अरूको लागि अथवा बिहिबार सुनिरहनु भएको छ, क्याचअप रेडियोमा सुनिरहनु भएको छ भनेदेखि चाहिँ तपाईँहरू ले हामीलाई सोसियल मिडिया ह्यान्डलहरूमा फेसबुक, एक्स, पहिला जसलाई ट्विटर भनिन्थ्यो, त्यस्तै इन्स्टाग्राममा चाहिँ एसपीएस नेपाली भनेर खोज्नुभयो, त्यहाँ जोडिनुभयो हामीसँग लाइक र फलो गरेर भनेदेखि त्यहाँ पनि आफ्नो प्रतिक्रियाहरू पठाउन सक्नुहुन्छ. र यो धुनले के सङ्केत गरेको छ भन्दाखेरि अब हुन्छ नि जीवन लागत, महँगी, त्यस्तै घर जग्गा बजार र विशेष गरेर सङ्घीय बजेटको बारेमा कुरा गर्ने समय भएको छ है, आर्थिक विषयमा कुरा गर्ने समय भएको छ भन्ने जनाउ दिएको छ. र अब मङ्गलबारको कार्यक्रम सुनिरहनु भएको छ भने आज सन् 2026-27 को बजेट आउँदैछ, त्यसैले अब कुराकानी पनि आर्थिक विषयमा नै केन्द्रित गरौँ. केही केही समय अघिको मे महिनाको आर्थिक कुराकानीमा सहकर्मी दिनेता रिसालले आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग संघीय बजेटका साथसाथै ब्याजदर वृद्धिका कुरा र हालै पहिलो पटक घर किनेका मानिसहरूले जान्नुपर्ने कुराहरूबारे चर्चा गर्नुभएको छ। तर सुरुमै चाहिँ यी जानकारीहरू सामान्य प्रकारको रहेको हुँदा आफ्नो अवस्था सुहाउँदा सल्लाहका लागि भने आफ्नै आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोला भन्दै अब कुराकानी सुन्नतर्फ नै लागौं।
रिजर्भ ब्याङ्क अफ अस्ट्रेलियाले फेरि पनि ब्याजदर बढाएको छ। यो आर्थिक वर्षमा तेस्रो पटक 4.1% 4.35% होइन, यसलाई कस्तो रूपमा लिनुभएको छ तपाईँले र यसले कस्तो हिसाबमा प्रभाव पार्ला?
हजुर, त्यही त, अनफोर्चुनेटली यो सर्कमस्टेन्समा आइयो होइन। अब यसमा चाहिँ क्लियर विनर कुनै पनि छैन। रिजर्भ ब्याङ्क पनि मैले लास्ट इयर पनि कुरा गरेको थिएँ, उनीहरूसँग लिमिटेड लिभर मात्रै छ यो बिजनेसलाई इकोनोमीलाई ड्राइभ गर्नलाई। आई थिङ्क दिस इज वाट दे ह्याड टु डु। तर अनफोर्चुनेटली अब अहिलेको सिनारीमा चाहिँ अहिले हामी जहाँ बसिरहेछौँ त्यहाँबाट चाहिँ के भन्छौँ भन्दाखेरि यो चाहिँ एन्ड चाहिँ होइन। दिस प्रोबब्ली अब 2 or 3 रेट अझ पनि बढ्ला जस्तो छ फ्युचरमा एज वी गो फर्दर। अब यसको प्रमुख कारणहरू चाहिँ सबभन्दा ठुलो नम्बर चाहिँ हजुरको इन्फ्लेसनै हो। अहिले हाम्रो इन्फ्लेसन चाहिँ 4.6 रेन्जमा आइराखेको छ, जसको टार्गेट रेट चाहिँ 2.5% छ। आरबीआईले पनि अस्तिको मिटिङमा क्लियरली भनेको छ कि मिड 2026 भनेपछि जुनसम्म चाहिँ 4.6 हिट हुन्छ होला। यो भएको खण्डमा चाहिँ अझ 2-3 रेट राइट चाहिँ यो वर्ष आउँछ होला। अब यसको कारण चाहिँ अब वार पनि एउटा हो, तर हामीले के बुझ्नुपर्छ भन्दाखेरि जुन यो वारले गर्दा फ्युल प्राइसहरूको कारणले गर्दा इन्फ्लेसन भइरहेछ, धेरै बिजनेसले अझसम्म पनि पास गरेको छैन अझ होइन। मोस्ट लाइकली नेक्स्ट 2-3 मन्थ्समा यो चाहिँ यो पास हुने क्रम चाहिँ बढ्दै गएपछि इन्फ्लेसनमा अझ बढी नै होला जस्तो लाग्छ मलाई। एउटा प्राइमेरी रिजन त्यो हो। अर्को यसलाई फेरि अर्को रिजन चाहिँ वार हुनुभन्दा पहिला पनि हाम्रो 1-2 इन्ट्रेस्ट रेट चाहिँ अप भइसकेको थियो। हामीले बुझ्नुपर्ने कुरा चाहिँ वार मात्रै एउटा कारण होइन, यसको अर्को सबभन्दा ठुलो कारण भने चाहिँ गभर्मेन्टको स्पेन्डिङ पनि छ। जुन लास्ट इयरदेखि गभर्मेन्टले रेकलेसली स्पेन्डिङ गरिरहेछ, त्यसको चाहिँ आफ्टर मार्थ इफेक्ट चाहिँ हामी भेटिरहेछौँ होइन। यसले गर्दाखेरि अब फेरि अब नयाँ बजेटले पनि के टर्न लिन्छ भन्ने कुरा पनि अलिकति हामी डाउटमा छौँ है। तर सबभन्दा अहिले प्राइमेरीली हामीले हेर्नुपर्ने कुरा चाहिँ आई थिङ्क इन्फ्लेसनको डाटा हो। जब त्यो 4.6-2.5% स्टेबिलिटी नआएसम्म चाहिँ अब हामीले 2-3 रेट अप चाहिँ यो वर्षलाई प्रेडिक्ट गरेको छ।
अब फेडरल बजेटको कुरा गरौँ होइन। आउँदो मंगलबार मे 12 साँझ 7:30 संघीय सरकारले सार्वजनिक गर्दैछ। आउँदो बजेटको लागि चाहिँ के कुरामा श्रोताहरूले ध्यान दिनु पर्ला?
आई थिङ्क यसपालि अस्ट्रेलियाको फेडरल बजेट चाहिँ अलिकति पोलिटिकली बढी मोटिभ भएर देखिन्छ होइन। देयर इज अ लट अफ टक र नोइज पनि छ यसमा है। अब यसमा अब आई थिङ्क यो सबै कुरा फिल इन गरेको फेरि कस्ट अफ लिभिङले हो। सबैजना चाहिँ यसलाई क्लोजली वाच गरिरहेछ है। कपल अफ थिङ्स चाहिँ यसपालिको बजेटमा अब राइटली या रङली हुने भन्ने कुरामा चाहिँ मैले अहिले पनि टच बेसेस गरेँ। लो र मिडल इन्कम अर्नरलाई up to $300 क्यास रिबेट या क्यास अफसेट हुने चान्सेस चाहिँ यसपालि हाई छ है। तर फेरि मैले भने त्यो $300 इट डजन्ट गो लङ वे, तर त्यसले गर्दा चाहिँ इन्फ्लेसनमा चाहिँ डेफिनेटली डिटर्मिनेन्टल इफेक्ट हुन्छ जस्तो लाग्छ हामीलाई। त्यसमाथि हामीले माइनर ट्याक्स एडजस्टमेन्ट जो कि लो र मिडल इन्कमलाई पनि सोचेको छौँ, आई थिङ्क देयर इज अल्सो रुम फर द्याट। हाउसिङ सप्लाई र कन्स्ट्रक्सनमा चाहिँ हामीलाई यसपालि गभर्मेन्ट अलिकति बढी आशा छ, किनभने यो पोलिसी लास्टमा गभर्मेन्टले ल्याएको फ्युचर हाउसिङको लागि ल्याएको पोलिसीले खासै कुनै पनि इम्प्याक्ट नपरेको कारणले गर्दाखेरि यसपालि यसमा केही रिमोडलिङ या रिइट्रेसन केही हुन्छ जस्तो लाग्छ। डिफेन्स र म्यानुफ्याक्चरिङ सेक्टर पनि यसपालि आशावादी छ, तर अन द सेम टाइम अब लुजिङ साइडमा चाहिँ आई थिङ्क अहिलेको सबभन्दा ठुलो टक भने चाहिँ क्यापिटल गेनको बारेमा छ। क्यापिटल गेन डिस्काउन्टको कुरा लम्बिएको छ। यो चाहिँ आई थिङ्क इम्प्याक्ट चाहिँ ठुलो हुन्छ, किनभने अस्ट्रेलियामा एबाउट 10% चाहिँ मोर देन 3 प्रपर्टी होल्ड गर्छ, तर त्यो 10%ले फेरि 25% रेन्टल प्रपर्टी स्टक चाहिँ होल्ड गर्छ। त्यही भएर आई थिङ्क यसको इम्प्याक्ट चाहिँ डिटर्मिनेन्टल हुन्छ। लाइक 5% डिपोजिट स्किम हामीलाई के डर छ भन्दाखेरि यसपालिको क्यापिटल गेन यो डिस्काउन्टको पनि कन्सल्टेन्स गरिएको छैन र रिमोडलिङ गरिएको छैन, तर यसको इम्प्याक्ट फ्युचरमा गएर के हुन्छ भन्ने कुरा चाहिँ अलिक अनसर्टिन छ। आइडियली हामीलाई चाहिँ केमा चाहिँ कन्फिडेन्स हुन्छ भन्दाखेरि यो रिमोडलिङ गरेर प्रपर कन्सल्टेन्सी इन्डस्ट्री बडीसँग गरेर पोलिसी इम्प्लिमेन्ट गराए हुन्थ्यो होला, तर बाई द लुक अफ इट मोस्ट लाइकली यो चेन्जेस चाहिँ हुन्छ होला, तर कुन हिसाबले हुन्छ भन्ने कुरा चाहिँ हामीलाई स्योर छैन र यसको इम्प्याक्ट पनि के हुन्छ भन्ने कुरा थाहा छैन। अनि आई थिङ्क यो फेरि प्राइमेरली इम्प्याक्ट हुने भनेको लट अफ मम्स एन्ड ड्याड इन्भेस्टरहरूलाई हो, किनभने सोफिस्टिकेटेड इन्भेस्टर कम्पनीबाट बरो गर्ने कम्पनीबाट प्रपर्टी किन्नेहरूलाई चाहिँ अहिले इम्प्याक्ट नपर्ला, तर मम एन्ड ड्याड आर द प्रोब्ली क्लियर लुजर अन दिस। अर्को अर्को सेक्टर भनेको आई थिङ्क एनडिएसको स्पेन्डिङको कुरा आउँछ, किनभने यो टक चाहिँ भएको चाहिँ 2 to 3 years भइसक्यो. यसमा पनि रिफर्म र के रिइटरेसन हुन्छ जस्तो लाग्छ र क्यापिङ पनि आउने चान्सेस यसमा बढी छ. अनि अर्को लुजर भनेको यसपालि अगेन सेम लाइक भिक्टोरिया, एज अ नेसनल्ली स्मल बिजनेस इन्फ्लेसन रेटको बारेमा चाहिँ केही पनि टक्स छैन र यसमा केही अफसेट या कुनै पनि किसिमको सब्सिडी आउने जस्तो चाहिँ हामी देख्दैनौँ.
हजुर, अब इन्भेस्टमेन्टको अलिकति छोइहाल्नु भयो होइन, त्यसमै अलिकति सोध्न चाहेँ मैले. अब त्यही सङ्घीय सरकारले आगामी हप्ता सार्वजनिक गर्ने बजेटमा चाहिँ प्रपर्टी वा अझ विशेष गरेर इन्भेस्टमेन्ट प्रपर्टीलाई लिएर चाल्न सक्ने कदमहरू पनि केही कुराहरू भनेर पनि मिडियामा आइरहेका छन् होइन. तपाईँको बुझाइ चाहिँ कस्तो छ र विशेष गरी भन्नुपर्दा अब यसले नेपाली भाषी अस्ट्रेलियनहरूलाई चाहिँ कसरी प्रभाव पार्ला?
हेर्नुहोस् यो क्यापिटल गेन ट्याक्स भने चाहिँ इट्स बिन देयर फर लङ टाइम होइन. सबैले एउटा ग्रान्टेडमा के लिन्छ भन्दाखेरि एउटा प्रपर्टी सर्टेन लेभलसम्म होल्ड गरे पनि तपाईँले सर्टेन एक्जेम्सन पाउँछ भन्ने थियो. अनि यो चाहिँ काइन्ड अफ अ प्यासिभ इन्भेस्टमेन्ट पनि हो है. अब यसको गुड साइडमा के छ भने धेरै अब मम्स एन्ड ड्याडदेखि लिएर धेरै काम गर्ने मान्छेहरूले प्यासिभ इन्कम इन्भेस्ट गर्दाखेरि एउटा चाहिँ 50% डिस्काउन्ट पाउने कारणले गर्दाखेरि इन्भेस्टमेन्ट प्रपर्टी होल्ड गर्नुहुन्छ. त्यसले गर्दा चाहिँ मार्केटमा रेन्टल प्रपर्टीको सप्लाई हुन्छ है. अब यो झट्ट निकाल्दाखेरि यसमा चेन्जेस गर्दाखेरि इम्प्याक्ट के हुन्छ भन्ने कुरा हामीलाई पनि थाहा छैन. अब यसलाई गभर्मेन्ट ब्यासिङ भन्दा पनि हाम्रो विचारमा चाहिँ हामीले के सोच्छौँ भन्दाखेरि यो चाहिँ प्रपर मोडलिङ गरेर या त तपाईँको कन्सल्टेन्स गरेर मात्रै पोलिसी इम्प्लिमेन्ट गर्नुपर्ने कुरा जस्तो लाग्छ, किनभने यसले चाहिँ सप्लाई र डिमान्डमा चाहिँ डाइरेक्ट इम्प्याक्ट पर्न सक्ने है. अब अघि पनि भने मैले फेरि यसको रेमिफिकेसन के हुन्छ भने जुन किसिमले यो पोलिसी आउँछ भनेर जुन किसिमले हामीले स्पेकुलेसन गरिरहेको छौँ, यो फेरि बढी क्यापिटल गेन ट्याक्स भनेको मम ड्याड या प्यासिभ इन्भेस्टर फ्यामिलीलाई इम्प्याक्ट पर्ने कुरा हो. सोफिस्टिकेटेड या कम्पनी बोरोइङलाई यसको इम्प्याक्ट छैन र उनीहरूसँग अरू स्ट्राटेजीहरू या अरू टुलहरू छ कि ट्याक्स रिडक्सन गर्ने, त्यही भएर उनीहरूलाई यो इम्प्याक्ट नहुने हुन्छ. जहाँसम्म मलाई या हामीलाई जे डर लाग्छ यसले गर्दा चाहिँ मार्केटमा सप्लाई चाहिँ अरू लिमिट गर्छ कि त्यसले गर्दाखेरि फेरि डिमान्ड बढेर प्रपर्टी प्राइस चाहिँ लिफ्ट अप पनि हुने चान्सेस चाहिँ हामीले बढी देख्छौँ.
अब इन्भेस्टमेन्टकै विषयमा एउटा प्रश्न आएको छ विश्वासजी होइन, कमर्सियल प्रपर्टीमा लगानी गर्नु र रेजिडेन्सियल प्रपर्टीमा लगानी गर्नुमा के फरक हुन्छ र अहिलेको बजारमा कुन उपयुक्त हुन सक्छ?
ओके, आई थिङ्क यो चाहिँ भेरी अलिकति इट्स अ भेरी ब्रोड एरिया होइन. हजुरको कमर्सियल प्रपर्टीमा पनि सम मार्केट इनसाइड मार्केट छ होइन, जस्तै अफिस बिल्डिङदेखि लिएर लोकेसनदेखि लिएर मार्केट छ. त्यही भएर कमर्सियल प्रपर्टी चाहिँ अलिकति धेरै नै अलिकति भास्ट अलिकति कम्प्लिकेटेड हो है. अब कमर्सियल मैले कुनमा गर्ने भन्दा पनि तपाईँको पोर्टफोलियोमा आई थिङ्क दुइटै किसिमको मिक्स हुनुपर्छ जस्तो लाग्छ. कुनै पनि स्ट्राटेजीमा एउटै किसिमको प्रपर्टीमा तपाईँले इन्भेस्ट गरेर आई थिङ्क इट्स नट डाइभर्सिफाइड, देयर इज अलवेज रिस्क इन्भोल्भ्ड है. कमर्सियल चाहिँ कस्तोलाई राम्रो हुन्छ भन्दाखेरि एउटा चाहिँ उता फ्युचर भ्यूमा तपाईँले आफैले युज गर्न सक्ने अप्सन पनि हुन्छ धेरैको है. अनि अर्को कमर्सियलमा चाहिँ रेन्टलको हिसाबले स्ट्रङ हुन्छ. क्यापिटल ग्रोथमा चाहिँ कमर्सियल प्रपर्टी मे नट वर्क एज अ रेजिडेन्सियल प्रपर्टी, तर त्यो भन्दैमा मैले कमर्सियल प्रपर्टीमा ग्रोथ नहुने मार्केट पनि छैन भन्न खोजेको चाहिँ होइन. तर जेनरली स्पिकिङ रेजीमा जस्तो क्यापिटल ग्रोथ चाहिँ नहुन सक्छ कमर्सियलमा होइन. अनि अर्को कुरा, कमर्सियल प्रपर्टीमा तपाईँले फेरि क्यापिटल गेन एक्जेम्सनहरू नपाउन पनि सक्छ तपाईँको अब डिपेन्डिङ अन स्ट्रक्चर कसरी गर्नु भएको छ भनेर है. त्यही भएर दुइटा कुराले चाहिँ केमा फरक पर्छ भन्दा तपाईँले प्रपर्टी एक्विजिसन गर्दाखेरि तपाईँले कुन ट्रस्टमा जानु, कुन किसिमको सेटअपमा स्ट्रक्चरमा जानु भएको छ र तपाईँको लङ टर्म र सर्ट टर्म स्ट्राटेजी के हो भन्ने कुरामा फरक पर्छ. अनि अर्को कुरा चाहिँ अब कमर्सियल प्रपर्टी इसेल मैले भने मार्केट इन्साइड मार्केट कमर्सियल प्रपर्टी इज भेरी कम्प्लिकेटेड र त्यसभित्र धेरै डाइमेन्सन धेरै हाइब्रिड प्रपर्टीहरू पनि छ. त्यही भएर तपाईँले पर्टिकुलरली डिप डाइभ नगरिकन चाहिँ आई थिङ्क इट्स भेरी हार्ड टु रुल आउट. तर कमर्सियल प्रपर्टी चाहिँ के हुन्छ भने अलिकति सोफिस्टिकेटेड हो, तपाईँको लिज स्ट्रक्चरदेखि लिएर तपाईँको के भन्छ तपाईँको लिज स्ट्रक्चर बनाउनेदेखि लिएर तपाईँको त्यो रेन्टलहरू पनि लङ टर्म हुन्छ होइन. त्यसपछि आएर तपाईँको के भन्छ आउटगोइङहरू पनि डिफ्रेन्टली हुन्छ. इट्स अ बिट कम्प्लेक्स कम्पेयर टु रेजिडेन्सियल प्रपर्टी. यदि फर्स्ट टाइम हुनुहुन्छ भने उहाँलाई चाहिँ यसलाई चाहिँ अलिकति बढी फ्याक्ट फाइन्डिङ गरेर मात्रै कमर्सियल प्रपर्टीमा डाइभ इन गर्नु भन्छु म.
र आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग मे महिनाको आर्थिक कुराकानी अन्तर्गत यो कुराकानी सुनिहाल्नुभयो. र डिस्क्लेमर फेरि एकपटक, यो कुराकानीमा प्रस्तुत विचारहरू साधारण प्रकारका रहेका छन्, तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ. आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहका लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्। साथै यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारहरूप्रति एसबीएसको समर्थन वा विरोध छैन र प्रपर्टी मार्केट बारे पनि बुझ्न मन छ भने यो सामग्रीको पूरा भागमा विस्तृतमा कुराकानी गरिएको छ. त्यसका लागि हाम्रो वेबसाइट sbs.com.au/nepalima जानुहोस् र आगामी महिना प्रसारण हुने श्रृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन् भने हामीलाई ती प्रश्नहरू फेसबुक एक्स र इन्स्टाग्राम मार्फत एसपीएस नेपालीमा गएर पठाउनुहोस् वा nepali.program@sbs.com.au इमेल गरेर पठाउन पनि सक्नुहुन्छ. र अब यति भन्दै कार्यक्रममा पालो भएको छ कार्यक्रमको अन्तिम ब्रेक लिने र अब ब्रेक पछाडि चाहिँ फर्केर अलिकति फेसनेबल भएर आउँला होइन किनभने कुरा पनि त फेसनकै गर्नु छ. त्यसैले छिटो छिटो ब्रेकमा गएर आउनुहोस्. म सुनिता पोखरेल रहेको छु तपाईँको साथमा र तपाईँ सुन्दै हुनुहुन्छ एसपीएस नेपालीको कार्यक्रम एसपीएस साउथ एसियनमा. अन्तिम ब्रेकपछि फेरि पनि स्वागत छ. तपाईँ सुन्दै हुनुहुन्छ एसपीएस साउथ एसियनमा नेपाली कार्यक्रम. म सुनिता पोखरेलको साथमा र अब भने अघिदेखि भट्ट्याएको भट्ट्याई गरिराखेको फेसनको कुरा गर्ने समय भएको छ. अमेरिकाकी पूर्व प्रथम महिला मिसेल ओबामादेखि भारतीय सिनेकर्मी आलिया भट्टसम्मलाई आफूले डिजाइन गरेको पोसाक लगाइदिन सफल र चर्चित फेसन डिजाइनर प्रबल गुरुङसँगको कुराकानीको अर्को भाग आजको कार्यक्रममा सुन्दैछौ. यस र यहाँ चाहिँ उनले आफ्नो स्कूले जीवनका केही पलहरू सम्झिएका छन् भने फेसन डिजाइनर बन्छु भन्दा नेपालमा रहेका नाता गोता लगायतले उनलाई सुनाएका कुरा अनि भविष्यमा अमेरिकाको पहिलो महिला राष्ट्रपति हुने व्यक्तिलाई आफ्नै डिजाइनको ड्रेस लगाइदिने इच्छा रहेको बारे पनि उनले कुराकानी गरेका छन् सहकर्मी आभास पराजुलीसँग. अब सोही वार्तालापको यो दोस्रो भाग सुन्नतर्फ लागौं.
अनि अब लेट्स गो ब्याक टु हिस्ट्री होइन. अब जस्तो काठमाडौँमा चाहिँ तपाईँ स्टुडेन्ट लाइफमा हुँदाखेरि होइन अब यु मस्ट हेभ वर्स अमेरिकन सिनेमाज मुभिज अनि समाचारमा अब एलिस्टर्सहरू देखेको होइन. बिङ एबल टु गो द्याट युएस अनि त्यो अमेरिका गएर चाहिँ अब मिसेल ओबामा होस् जोसुकै होस् उहाँहरूलाई चाहिँ आफूले क्रिएट गरेको ड्रेसेसहरू चाहिँ होइन त्यो लगाउन पाउँदाखेरि Do you go back to memory ki mo class ma hudakhari mo esto sochthe
100%
to kasto thiyo
hernus mo bhaneko St. Xavier's ma padhe haina aile coed ho aile teti hera all boys nai thiyo haina ani garo thiyo tyo jindai kina bhandakheri shabdaharu shabdako bani jun matira hane thulo gau paryo haina tara ke bhayo bhanne malai chai ni kati jan ma matra haina aru haru pani keta haru thiyo unharlai chai bully suli garne tara म चाहिँ फाइट ब्याक गर्थेँ. किन भन्दाखेरि मलाई चाहिँ के लाग्थ्यो भने मैले मेरो हिँडाइ मेरो बोलाइमा हुन्छ नि लाइक यु नो फेमिनिन पारा छ भने त्यसमा कुनै लाजको लागेन मलाई त्यतिखेर हुँदाखेरि. तर जब एउटा ग्रुपमा हुन्छ नि पार्ट हुन सकेन नि उनीहरूले दिएनन् के भयो भने मलाई चाहिँ नि मेरो किताबहरूमा ड्रइङ गरेर बस्थेँ. मैले सपना चाहिँ नि देखेको नै हुन्छ सपना चाहिँ नि किनभने मेरो हकिकत जुन थियो स्कुलमा एकदमै गाह्रो थियो रियालिटी एकदमै गाह्रो थियो. त्यसैले सपनाको के भन्छ सपोर्ट लिनु पऱ्यो मैले होइन. हुँदाखेरि तर के भयो भने एकदमै इमेजिनेसन एकदमै पावरफुल हुन थाल्यो. अनि अब नेपाली फिल्म भन कि हिन्दी फिल्म भन कि हलिउड फिल्म भन कि होइन हेर्न थालेपछि ए यस्तो पनि हुँदो रहेछ है. अब सुरु सुरुमा त बच्चामा त लभ परेपछि त पाँच छजना डान्सर्सहरू हुन्छ भने त्यस त्यसपछि बल्ल लभ पऱ्यो भने थाहा हुन्छ नि त्यस्तो दिमाग के मेरो हुन्छ एकदमै होइन. अनि तर जब आफ्नो होइन करियर बनाएर अब भनौँ न मिसेल ओबामा ओप्रा विनफ्री मेरिल स्ट्रिप सारा जेसिका पार्कर सबैलाई आलिया भट्ट भनौँ होइन उहाँहरूलाई लगाउनु भएपछि कहिले पनि त्यो त्यो हुन्छ नि त्यो त्यो केटो सेन्ट जेभियर्समा होइन 12-13 वर्षको केटो एक्लो फिल गर्दाखेरि जसरी म त्यो किताबहरूमा स्केच गर्थेँ जसरी मलाई त्यो कलम रङ युनो ले अनि त्यो पेजेसहरू हुन्छ नि त्यो पान्नाहरूले जसरी सहारा दियो मलाई त्यो कहिले पनि बिर्सिँदैन कहिले पनि बिर्सिँदैन कि मैले त्यो चाहिँ नि जहिले पनि याद आउँछ नि मैले जहिले पनि लाइक अनि अनेस्टी हुन्छ नि म यदि त्यो गएर कहिलेकाहीँ चाहिँ कस्तो लाग्छ भने एकदमै त्यो बच्चालाई गएर हग गरेर इट विल बी ओके सब ठिक हुन्छ भन्ने भन्न चाहिँ चाहना चाहिँ छ।
अनि त्यो त्यो बेलाको साथीहरूसँग रियुनियन हुन्छ कि हुँदैन कि अब
कोही कोहीसँग हुन्छ। मेरो एकदमै मिल्ने साथी हुने दिप हो होइन, दिप सम्झना उनीहरूसँग चाहिँ हुन्छ। म चाहिँ एकदमै मेरो दाइ र दिदीको भक्त है, फ्रेङ्कली स्पिकिङ म सबैलाई थाहा छ। मेरो मुवा त भइहाल्नु भयो होइन, एकदमै क्लोज म, तर मेरो दाइ र दिदी मेरो एकदमै बेस्ट फ्रेन्ड नै हो कि। उहाँहरूसँगको जुन हुन्छ नि भनौँ न विजडम छ, ऊ छ, क्वेसनिङ छ, एकदमै पावरफुल छ, त्यही भएर इन्ट्रेस्ट पनि छ। अनि दुई तिनजना साथीहरू छन्, अरूहरू सेन्ट जेभियर्सको साथीहरू पनि छन् होइन, हुन्छ नि कहिले काहीँ भेट्दाखेरि कहिले काहीँ कुरा हुन्छ। तर त्यति अब तपाईँलाई थाहा छँदैछ, यहाँ तपाईँ पनि मेलबर्नमै बस्नुभयो, घर जाँदाखेरि मेरो इन्ट्रेस्ट नै के हो, घरमा बस्ने, उहाँले बनाएको कुखुराको मासु, खसीको मासु, टमाटरको अचार, आलुको अचार, चिउरा खाने, अनि अनि के अरे अर्को कजन कहाँ गएर मोमो खाने, त्यही खानेमै हो मेरो मेरो भने न। त्यही भएर मेरो दाइ र दिदीहरू ओ माई गॉड कति खाइरहेको भन्छु कि मलाई, मतलब मेरो इन्ट्रेस्ट नै त्यही हो, खानाकै इन्ट्रेस्ट हो त्यो घर गएपछि।
अनि अब सेलिब्रिटिजहरूसँगको कामको कुरा गर्दाखेरि चाहिँ अहिलेसम्म तपाईँले काम गर्न पाउनु नभएको मौका र काम गर्न एकदम मलाई आई वन्ट टु ड्रेस दिस पर्सन भन्ने चाहिँ को छ?
टप अफ द लिस्ट म चाहिँ नि के भन्छु नि, अमेरिकाको फ्युचर फिमेल प्रेजिडेन्ट, त्यो मेरो इच्छा, उसलाई ड्रेस गर्नु पाओस्।
अनि अब भनौँ न, नाम सेलिब्रिटिजहरूलाई पनि आफ्नो सृजनाबाट सजाइसक्नुभयो होइन, प्रशंसा पनि नाम पनि कमाउनु भयो होइन, अब तपाईँलाई आफूलाई चाहिँ ड्रेस हुन्छ नि कसैले गरिदियोस् भन्ने चाहिँ कस्तो चाहना हुन्छ नि त, अनि आई वान्ट टु डु दिस कोलाब विथ समबडी होइन, त्यस्तो पनि छन्
किन नहुने अब इच्छा त। तर एक्चुली है यो सुरु गर्नुमा यो तपाईँको शब्दहरू जुन छ नि तपाईँले युज गर्नुमा इट्स रियली इन्सपायरिङ है, हुन्छ नि अब इङ्ग्लिसमा भनिरहेको हुन्छ होइन, तर नेपालीमा सुन्दा यसरी सुन्दाखेरि चाहिँ आफैलाई ओ माई गॉड है भन्ने हुने कि अहिले जसँग भए मलाई हुन्छ नि यति पनि गरियो भन्ने एउटा, किन कहिले काहीँ पनि मैले कहिले पनि आफूलाई त्यसो फिलिङ दिँदैन कि, मैले काममा एकदमै व्यस्त भए। तर कोलाबोरेसन भन्ने चिज चाहिँ कस्तो छ भने मलाई गरि नै रह मैले होइन, अब मेरो फाउन्डेसन छ नि शिक्षा फाउन्डेसन नेपाल, त्यसबाट पनि हाम्रो एकदमै ठुलो एकदमै सुरुमा त 12 बच्चाहरू थियो, त्यसपछि अब अहिले एकदमै इम्प्याक्ट भएर मिलियन लाइफ नै भइसक्यो हामीले इम्प्याक्ट गरेको। अनि फेरि यो फाउन्डेसन हामीले 100% पैसा उठाएको, 100% उसमा जान्छ, ओभरहेड्स पनि छैन। त्यही भएर कहिले मान्छेहरू भन्छ नि फाउन्ड यु नो एनजिओ फाउन्डेसन भन्ने रेपुटेसन पनि कस्तो छ तपाईँलाई थाहा छँदैछ, तर हाम्रो चाहिँ एकदमै क्लिनली नै गरे हो है। अहिले आएर अब यत्रो 11 चाहिँ के छ भने, त्यो गाउँको पहिलो डक्टर, त्यो गाउँको पहिलो इन्जिनियर, आर्टिस्ट, म्युजिसियन, हामी चाहिँ कस्तो भने डक्टर इन्जिनियर मात्रै होइन, हामी आर्टिस्टहरूलाई पनि एकदमै सपोर्ट गर्ने, फोटो काठमाडौँमा भन ऊ भन होइन, हाम्रो चाहिँ नि मलाई चाहिँ कस्तो लाग्छ भने, मेरो दाइ पनि बम्बेमा फिल्म मेकिङ होइन, ऊ असिस्टेन्ट डिरेक्टर करण जोहर सञ्जय लीला भन्सालीसँग गरेको, मेरो दिदी पनि लेखिका, मेरो मुवा पनि हुन्छ नि कवितामा एकदमै इन्ट्रेस्ट भएको, त्यो हुँदाखेरि हामीले चाहिँ के बुझाएको छ भने आर्टिस्ट भन्ने हुन्छ नि जुन क्रिएटिभिटी भन्ने चिज चाहिँ एकदमै जरुरी छ। हेर्नुहोस् त हाम्रो नेपाली कम्युनिटीको के छ भने, भन्छ नि लाइक हामीले भन्छ कस्तो नाइस पिपल छ नेपालीहरू, कस्तो रमाइलो छ, त्यत्तिकै भए होइन, यस्तो सोच्नुहोस् त हाम्रो हाम्रो जियोग्राफी कम गाह्रो छ होइन, हाम्रो ल्यान्डलक कन्ट्रीमा कम गाह्रो छ, तर हाम्रो जुन छ नि त्यो मादल घन्काउँदै सारङ्गी भन, गीत भन, मुरली बजाऊ भन, अनि जब सबैजना आउँछ तिजमा नाच्ने भन होइन, तिहारमा भैलो किन, त्यो सबैले गर्दा कस्तो त्यो क्रिएटिभिटी हो नि, हामीले त नसोच्या पो त हो नि, त्यो त क्रिएटिभिटी हो। जब हामीले जसरी त्यो हुन्छ त्यो जबसम्म भुल्दैनौ नि, हाम्रो जुन जुन नाइसनेस भन्छ नि, हाम्रो काइन्डनेस भन्छ नि, जुन हाम्रो नेपालीहरूको जुन सिरियसली नै हाम्रो त्यो पहिचान छ नि, त्यो नै हो कि त्यो कारण चाहिँ मैले मलाई म भन्छु क्रिएटिभिटीलाई हामीले जसरी अँगाल्छौँ नि, हाम्रो हेर्नुहोस् न मन्दिरहरू हेर्नुहोस् होइन।
र प्रबल गुरुङसँगको यो कुराकानीको पुरा भाग चाहिँ तपाईँले अब वेबसाइट sbs.com.au/नेपालीमै गएर सुन्न सक्नुहुन्छ, तर तपाईँहरूलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारप्रति एसपीएसको समर्थन वा विरोध छैन। र अब भने कार्यक्रममा अन्तिम प्रस्तुति स्वरूप अब अलिअलि लुगा लाउने फेसनको कुरा गरिसकेपछि त चौबन्दी चोलीको पनि कुरा गर्नु पर्यो होइन. त्यसैले आस्था राउतको चौबन्दीमा भन्ने यो गीत प्रस्तुत गर्न गइरहेको छु र यो गीतका साथसाथै चाहिँ मैले पनि कार्यक्रमबाट बिदा लिनुपर्ने समय भएको छ. अर्को कार्यक्रमसम्मका लागि हामीलाई sbs.com.au/नेपालीमा यसो सामग्रीहरू हेर्दै गर्नुहोला. फेसबुक एक्स र इन्स्टाग्राममा एसपिएस नेपालीमा गएर पनि हामीसँग जोडिनुहोला. र अर्को कार्यक्रमसम्मको लागि चाहिँ म सुनिता पोखरेललाई र सम्पूर्ण एसपिएस नेपाली टिमलाई बिदा दिनुहोस्. हस्त नमस्ते.
लाइक, शेयर र कमेन्ट गर्नुहोस्. एसपिएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्.